نور امام زمانہ بلند تر صلوات، من کا امام زمانہ کی مناسبت سے من کا من کا چند اشعار آپ کی خدمت میں پیش کر رہا ہوں، دوبارہ سے درود پڑھے محمد والے محمد پر۔ آکا جائیے مولا جائیے، منتظر آج سارا جہاں ہے، آقا جائیے جانشین نبی آپ ہی کا یہ عرض و سما ہے، آقا جائیے کعبہ بھی تیرا یوں ویران ہے، امت بھی ساری پریشان ہے، ساری پریشان ہے، آپ ہی آئیں گے، آپ ہی آئیں گے تو بسے گا یہ سارا جہاں ہے، آقا جائیے۔ مولا یہ تیرے جو حبدار ہیں، معافی کے مولا طلبگار ہیں، مولا یہ تیرے جو حبدار ہیں، معافی کے مولا طلبگار ہیں، عسکری کے سمر عسکری کے سمر سرنگو آج سارا جہاں ہے، آقا جائیے۔ مانا کہ ہم سب گناہگار ہیں، معافی کے مولا طلبگار ہیں، مانا کہ ہم سب گناہگار ہیں، معافی کے مولا طلبگار ہیں، ہم تیرے ماتمی ہم تیرے ماتمی ارحزادار نوحا کنا ہے، آقا جائیے۔ آباد کعبہ کو دیکھے عقیل، مہدی کو دیکھے رب جلیل، آباد کعبہ کو دیکھے عقیل، تربت فاطمہ सुरबते फातिमा ने पुकारा हसहमो समा है आका जाइए आप ही का ये अर्जो समा है आका जाइए खुशमुदे इमामे जमाना बुलंदा सलवात आका जाइए मुंतजर आज सारा जहां है आका जाइए काबा भी तेरा युवीरान है उम्मत भी सारी परेशान है काबा भी तेरा युवीरान है उम्मत भी सारी परेशान है आप ही आएंगे
आगे कर सकता हूँ। أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق الصلاة والسلام على رسول المسدد المصطفى الأمجد المحمود الأحمد أبي القاسم محمد والصلاة والسلام على أسد الله الغالب غالب على كل غالب علي بن أبي طالب والصلاة والسلام على سيدة المعصومة المظلومة الطاهرة البتول بضعة الرسول فاطمة الزهراء سيدة النساء العالمين والصلاة والسلام على الحسن المجتبى والحسين المظلوم وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين المنتخبين لا سيما بقية الله في الأراضين روحي وأرواح العالمين لتراب مقدمه الفداء ولعنة الله على أعدائهم أجمعين أما بعد قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم وإذا سألك عبادي عني فإني قريب أجيب دعوة الداعي إذا دعان فليستجيبوا لي وليؤمنوا بي لعلهم يرشدون صلوات اللهم صل على محمد وعلى محمد وعلى شرف محمد سامعین محترم عزیزان گرام قدر ماہ مبارک ذی الحجہ حج کا مہینہ اس مہینے کی برکات میں یقیناً جو اہم ترین چیزیں ہیں وہ یہ کہ پروردگار عالم نے اس مہینے کے پہلے ایام کو ابتدائی جو ایام ہیں ماہ مبارک ہے ذی قعدہ سے لے کر ذی الحجہ کی 10 تاریخ تک بعض علماء فرماتے ہیں کہ قرآن کریم میں جو ایام اللہ کا ذکر ہے ان سے مراد ایک مراد ان سے یہ ایام بھی ہیں اتفاقاً راستے میں برادر نے سوال کیا مرتبط بھی ہے میں آپ کی خدمت میں عرض کر بھی دیتا ہوں کہ فرمایا بھی آپ لوگ جانتے ہیں یقیناً مستحضر ہیں کہ اس مہینے کی مستحب اعمال میں سے ایک عمل کیا ہے مغربین کے درمیان میں 1-2 رکعت نماز کا پڑھنا جس میں الحمد کے بعد سورہ اخلاص کی تلاوت کر کے ایک آیت قرآن کی پڑھنی ہے آیت کیا ہے وَوَعَدْنَا مُوسَى 30 لَيْلَةً وَأَتْمَمْنَاهَا بِعَشْرٍ فَتَمَّ مِيقَاتُ رَبِّهِ 40 لَيْلَةً وَقَالَ مُوسَى لِأَخِيهِ هَارُونَ اخْلُفْنِي فِي قَوْمِي وَأَصْلِحْ وَلَا تَتَّبِعْ سَبِيلَ الْمُفْسِدِينَ بہت اچھا سوال کیا برادر نے مجھ سے راستے میں کہ اس آیت کا ثواب کیا ہے عمل کا حج کا ثواب جو لوگ حج پر نہیں جا سکے اگر وہ یہ نماز پڑھتے ہیں 10 دن مسلسل تو انشاءاللہ پروردگار عالم انہیں حج کا ثواب دے گا گویا حاجیوں کے ساتھ جبکہ آیت میں کہیں پر حج کا ذکر موجود نہیں بظاہر آیت کہیں پر بھی حج سے متعلق دکھائی نہیں دے رہی تو انہوں نے سوال کیا کہا کہ تعلق کیا بن رہا ہے اس کا تو اتفاقاً بندے کی نظر سے یہ مسئلہ گزرا ہوا ہے کہ حضرت موسیٰ علیہ السلام کی میقات شروع ہوئی تھی پہلی ذی قعدہ اور وعدہ کب کا تھا یقیناً 30 ذی قعدہ تک کا وہ جو 10 راتیں اللہ نے بڑھائی ہیں اضافہ کی ہیں تاکہ میقات پروردگار 40 راتیں ہو جائیں وہ کون سی راتیں ہیں وہ یہی ذی الحجہ کی 10 راتیں اور اس میں بحث ہے یقیناً میں فعلاً اس بحث کی طرف نہیں جانا چاہتا کہ بعض اعداد کا قرآن کریم میں یا روایات میں جو ذکر ہوا ہے ان کا کیا تعلق ہے مختلف معنوی ابحاث سے. مثلا بعض جگہوں پہ 70 کا عدد آیا ہے, بعض جگہوں پہ 1000 کا عدد آیا ہے, کہیں اللہ نے 100 کا عدد استعمال کیا ہے, اور کہیں پر اللہ نے 40 کا عدد استعمال کیا, جس میں سے ایک مقام یہ بھی ہے. اور اسی آیت سے, خاص طور پر اس آیت, یہ جو جگہ ہے, یہیں سے علماء کے درمیان میں, عرفاء کے درمیان میں, سیرت اصحاب میں بھی ہمیں ایک چلے کا کانسیپٹ ملتا ہے, 40 دن مکمل کرنا. تو اب یعنی یوں سمجھ لیں کہ اگر آپ تاریخ میں, تقریباً میرے حافظے میں نہیں, ہو سکتا ہے کہ کوئی اور بھی چیز اس سے پیچھے موجود ہو, لیکن تقریباً اپنے حافظے کے اوپر بات کر کے یہ بات کر رہا ہوں, البتہ فلن بلا تحقیق ہے, صرف حافظے کے اوپر ڈیپینڈ کر کے یہ بات کر رہا ہوں کہ تقریباً اس وقت میرے ذہن میں اس سے پیچھے ہمیں کہیں چلا نہیں ملتا. یعنی شاید حضرت نوح کا جو مثلاً عذاب کا جو ٹائم پیریڈ تھا, جو آپ نے کشتی جو تھی وہ آپ کی 40 دن تک پانی میں رہی, اس کا میرے جہاں تک میرا حافظہ کام کر رہا ہے تو قرآن نے کہیں پر 40, اس کے روایت میں تو مل جائے گا ہمیں, لیکن قرآن میں نہیں ملتا. بس قرآن میں انبیاء کے حوالے سے میرے خیال سے جو پہلا 40 دن کا کوئی ربط ہے وہ حضرت موسیٰ کے حوالے سے ملتا ہے. اور اللہ نے اس کو ختم جہاں پر کیا ہے میقات کو, وہ کون سے ایام ہیں؟ وہ ایام حج ہیں. وہ حج کے ایام میں بھی, اسی لیے عرفاء خاص طور پر سیر اللہ کرنے والے لوگوں کو جو تاکید کرتے ہیں, ان میں سے ایک تاکید کیا ہے کہ ماہ زیقات اور ماہ ذلحج کے یہ جو 10 دن ہیں ان کو اہتمام دیا جائے. زیقات کا مہینہ گزر گیا, جنہوں نے پسند جانتے تھے اور توفیق حاصل ہوئی ان کو, اس میں پورے مہینے میں یک شنبے یعنی اتوار کے دن کی ایک نماز جو ہے وہ ذکر ہوئی ہے ماہ مبارک زیقات میں, کہ جس کو نماز توبہ کہا جاتا ہے, اور عرفاء کے درمیان میں اس نماز کی بہت زبردست تاکید پائی جاتی ہے. حتیٰ بعض عرفاء یہ کہتے ہیں کہ آپ کبھی بھی کسی مرحلے میں توبہ دوبارہ کرنا چاہتے ہیں تو غسل کر کے یہی نماز توبہ پڑھیں. یعنی عام ایام میں بھی اگر آپ توبہ کرنا چاہتے ہیں تو نماز توبہ میں سے ایک نماز معروف جو ہے وہ یہی نماز ہے جو کہ ماہ زیقات میں بیان ہوئی. اس کے علاوہ بھی عرفاء روزہ رکھنے کی تاکید کرتے ہیں ان ایام میں, خاص اسماء الہی کے ذکر کی ایک تاکید کرتے ہیں تاکہ انسان کے اندر حج تک یہ جو 40 دن ہیں ان کے اندر ایک خاص معنوی کیفیت تیار ہو جائے. اچھا, ماہ مبارک کے ذلحج میں حج اپنی جگہ ایک معنویت رکھتا ہے, حج کے اپنے ایک معنی ہیں, اور انہی میں سے ایک اہم دن جو ہے وہ روزے عرفہ کا دن ہے. اب میں آگے کی بحث سے پہلے صرف ایک فل سٹاپ لگا کے ایک بات یہاں پہ کر دوں تاکہ اس معاملے کو تھوڑا سا یہیں پہ کلیئر کر کے ختم کر دوں. اس کے علاوہ کوئی اور عرفہ نہیں ہے شریعت میں, مطلب میں تھوڑا سا الفاظ بدل کے کہوں, شریعت محمدی میں نہیں ہے, لیکن شریعت النساء میں ایک آدھ عرفہ اور جو کہ خود بخود بنایا ہوا ہے شعبان کے مہینے میں, میرے خیال سے وہ شریعت محمدی میں نہیں ہے. لہذا عرفہ صرف اور صرف نہم ذلحج, اور اس لیے روز عرفہ کہلایا جاتا ہے کہ میدان عرفات میں حاجی حج کو آغاز کرنے کے لیے اس دن جمع ہوتے ہیں, اس مناسبت سے اس کو روز عرفہ کہا جاتا ہے. روز عرفہ کے اپنے فضائل جو انشاءاللہ میں ابھی تھوڑی دیر میں آپ کی خدمت میں عرض کروں گا. پھر یقیناً حج کا دن اور حج کے پیچھے جو عناوین ہیں ان میں اہم ترین عنوان قربانی حضرت ابراہیم علیہ الصلوۃ والسلام. سوال بہرحال, چونکہ میرا عقیدہ بھی یہی ہے اور ہمارا تشیع کا جو مجھے کم از کم سمجھ میں آیا, کہ یہ کائنات کائنات حوادث نہیں ہے, ایکسیڈنٹس نہیں ہے, انسیڈنٹس ہیں, کائنات واقعات ہے. اس کائنات میں جو کچھ بھی ہم دیکھ رہے ہیں, جو کچھ بھی ہو رہا ہے, چونکہ اس کا ایک پلینر موجود ہے جو اس کی پلاننگ کر رہا ہے, ایک مدبر ہے جو اس کی تدبیر کر رہا ہے, لہذا اس کی ہر چیز فلی پلانڈ اور فلی سنکرونائزڈ ہے. थोड़ा सा जरा आज की जबान में भी बात करूं, थोड़ा सा बच्चों को शायद ज्यादा आसानी से समझ में आता है। तदबीर का लफ्ज़ समझ में नहीं आता बाज़ औक़ात। मोबाइल कम अज़ कम इस्तेमाल करते करते सिंक्रोनाइजेशन का जो मसला है वो थोड़ा सा समझ में आता था। मिली हुई है, रिलेटेड है सारी चीजें। क्यों? क्योंकि इसके पीछे एक प्लानर, एक मुदब्बिर मौजूद है। लिहाजा ये इत्तेफाकात नहीं है कि माह मुबारक के ज़िलहज के अंदर ये सारे वाकयात पेश आ रहे हैं, बल्कि अर्ज किया पीछे कौन है? मुदब्बिर है, एक प्लानर है जो प्लान करके चीजों को मुझे और आप तक कन्वे करना चाहता है। लिहाजा हजरत इब्राहिम की कुर्बानी के अंदर यकीनन जनाब सारा की जो हरकत हैं, जो वाकयात पेश आए हैं उनके अंदर, इन सब के अंदर मेरे और आपके लिए पैगामात हैं। यकीनन इन पैगामात को बयान करने के लिए एक मुफस्सल बहस चाहिए कि हम एक एक नुक्ते को रुकें, उस पर देखें और गौर करें। कुछ नुकात जो है वो हमें समझ में आ सकते हैं, कुछ उलमा ने बयान कर दिए हैं। कुछ इंसान जब तहलील करता है चीज़ों को तो उसको अल्लाह ताला खुद ब खुद उसके लिए रास्ते खोजता है, खोलता है समझ के, फहम के। इन सब के अंदर इशारे मौजूद हैं। और फिर ईद कुर्बान, मैं लफ्ज इस्तेमाल कर रहा हूं कि अभी ईद कुर्बान का जायका खत्म नहीं होता, ईदुल्लाहिल अकबर ईद गदीर के उन्वान से रूनुमा और वाकई होती है और मौजूद है। फिर एक ब्रैकेट में बात कह दूं, जिस ईद को रिवायात ने, अहले बैत अलैहिस्सलाम ने ईदुल्लाहिल अकबर कह के शनाख्त करवाया, पूछने वाले ने जब पूछा आपने फरमाया गदीर की हैसियत दीगर आयाद के दरमियान वैसी ही है जैसी सूरज की हैसियत बाकी चांद सितारों के मुकाबले पर है। सितारे तो शायद अपनी रोशनी रखते हो, लेकिन चांद को हत्ता रोशनी भी किससे मिलती है? सूरज से। और ये इसका नूर मुनव्वर करता है पूरे आसमान को। बस ईद गदीर का नूर हमारे तमाम आयात के ऊपर हावी होना चाहिए, लेकिन हो क्या रहा है? हमारे यहां गदीर को मनाने की कैफियत क्या है हमारी? देखिए, हमने और आपने करना है ये सब कुछ। हम नहीं कहते कि आप ईद कुर्बान का एहतमाम ना करें, कुर्बानी ना करें, या ईद उल फितर पे एहतमाम ना करें, लेकिन क्या वाकयान अगर हम गदीर का एहतमाम करने लगेंगे तो हम फकीर हो जाएंगे? मसलन अगर हमने ईद कुर्बान पर दावत कर दी है और अब अगर हम दोबारा ईद गदीर पर दावत कर देंगे तो फकीर हो जाएंगे? कितने एहतमाम हैं, पूरे आप जाकर रिवायात को उठाकर देख लीजिए, किसी जगह पर आपको किसी को अफतार कराने का और खाना खिलाने का इतना सवाब नहीं मिलेगा जितना ईद गदीर का। वो जो आप बारबेक्यू करते हैं उसमें इताम मोमिनीन का जो एक आम सवाब है उससे ज्यादा सवाब नहीं मिलेगा। यही बारबेक्यू ईद गदीर के दिन करोगे तो जो सवाब मिलेगा उसको जाके आप रिवायत में पढ़ ले। मैं भी उस मकाम पर नहीं हूं कि मैं वो सारी चीज आपकी खिदमत में बयान करूं। अहले बैत अलैहिस्सलाम, शरीयत क्या करती है? शरीयत मुझे और आपको चीजें समझाने की कोशिश करती है। अगर मैं ही अहमक बना रहूं तो शरीयत मुझे जबरदस्ती हाथ पकड़ के जन्नत में पहुंचाने के लिए नहीं आई। ये काम अल्लाह ने किसी के लिए नहीं किया है। कोई ऐसा नहीं है कि जिसको अल्लाह ताला चाहता हो कि ये बंदा मेरा जबरदस्ती पहुंच जाए जन्नत में, चाहे ये जितना ही अहमक और बेवकूफ और नाखलफ क्यों ना हो। ऐसा कोई सिस्टम नहीं अल्लाह ताला का। मोमिनीन उसने अहमकों के लिए नहीं सजाई है, उसे जीनत दी है उसने मुत्तकीन के लिए, साहिबान अक्ल फहम के लिए। तो शरीयत क्या करेगी? शरीयत मुझे और आपको इशारा करके समझाएगी, इशारा करके बताएगी। अब इशारा क्या है? इशारा ये सारी रिवायत है। फिर इतने सवाब आपको गिनवा दिए मासूम ने किस लिए? कि ताकि तुम इन सवाबों के साए में समझने की कोशिश करो कि गदीर को मनाने की कैफियत क्या है। और उरफा उलमा ने जो ये बात कही है तहलील की है तारीख में हकीकत है, गदीर की फरामोशी का नतीजा करबला है। गदीर की फरामोशी का नतीजा है करबला, लोगों ने भुला दिया। गदीर के कुछ दिनों के बाद जनाब सैयदा अपने बच्चों का हाथ पकड़े हुए नबी की वो बेटी के जिसके दरवाजे पर नबी तवक्कुफ करता है, लोगों के दरवाजों पे खड़े होकर पू कह रही थी, अनसीतुम कौला रसूलल्लाह यौमल गदीर मन कुंतु मौला फहाजा अलीजुन मौला, क्या तुमने भुला दिया पैगंबर का वो कौल गदीर के दिन का कि मन कुंतु मौला फहाजा अलीजुन मौला। अगर मैं और आप गदीर नहीं बनाएंगे तो हजरत का यह कौल मेरे और आपके लिए भी है, और अगर दुनिया में नहीं पूछेगी सैयदा तो कयामत के दिन पूछेगी। भुला दिया तुमने, गदीर खत्म होती है तो क्या आता है? मुबाहला। मुबाहला के साथ साथ और क्या है? मुबाहला के दिन और क्या क्या नाजिल हुआ है? क्या नाजिल हुआ? आयत तथहीर कब नाजिल हुई है? मुबाहला से एक दिन पहले या मुबाहला वाले दिन? मुबाहला वाले दिन और कौन सी आयत नाजिल हुई है? अलियोम अकमल तो नहीं, वो गदीर वाले दिन हुई है। हाँ जी, कौन सी आयत नाजिल हुई है? जसारत के कस से नहीं कह रहा हूं, याद दिलाने के लिए कह रहा हूं। आए मुबाहला, मुबाहला की तो बात कर रहे हैं हम, ईद मुबाहला तो चली रही है। मुबाहला के साथ साथ आयत तथहीर नाजिल, और सूरह दहर भी इन्हीं दिनों में रिवायत के मुताबिक नाजिल हुई। और एक और बहुत अहम आयत है जो इन्हीं दिनों में नाजिल हुई, कौन सी है? जिसे आये विलायत कहते हैं, कौन सी आयत है? कौन सी आयत है? इन्नमा वलीयुकुमुल्लाह व रसूलुह वल्लज़ीना आमनू वल्लज़ीना युकीमुना सलात व युतूना ज़कात व हुम राकिऊन। अब चूंकि बाल तारीखी बहस में नहीं हूं मैं कि मैं आप तारीखी हवाले से बाज़ बातें आपकी खिदमत में अर्ज करूं, लेकिन गौर करें, मैंने कहा ना कायनात कायनाते वाकयात है, परवरदिगार चीजों को सेट कर रहा है। तारीखी एतबार से ये सारे वाकयात नुज़ूल आया तत्हीर, नुज़ूल आया इन्नमा वलीयुकुमुल्लाह, नुज़ूल आया मुबाहला, नुज़ूल सूरह दहर, ये सारे के सारे या पैगंबर की शहादत से अगर हम एक साल पहले यानी उसी से को कंसिडर करें तो यूं समझ लें कि सफर में अगर पैगंबर की शहादत वाकई हो रही है तो दो महीने पहले, वरना अगर बहुत ज्यादा पीछे लेके जाएंगे तो कम अज कम एक साल पीछे, बस किससे पुरानी नहीं है। यानी क्या? यानी पैगंबर की शहादत से या दो महीने पहले नाजिल हुई है या एक साल दो महीना पहले नाजिल हुई है। तो ये सारी की सारी आयात फ्रेश है या नहीं है? सारी आयात फ्रेश है। आयात फ्रेश है तो आयात का नुजूल फ्रेश है या नहीं है? शान नुजूल वो भी फ्रेश है। तो कितनी चीजों को भुलाओगे? हाँ, तुम्हें गदीर याद नहीं रही, तुम्हें आया इन्नमा वलीयुकुमुल्लाह का मिसदाक याद नहीं रहा, तुम्हें मुबाहला के मिसदाक याद नहीं रहे, तुम्हें आया तत्हीर के मिसदाक याद नहीं रहे, तुम्हें सूरह दहर जिनकी शान में नाजिल हो रही है वो याद नहीं। अगर तुम्हें कुरान में से किसी भी चीज का कोई भी मिसदाक याद नहीं है तो फिर मुसलमान किस लिए हो? किस लिए मुसलमान हो? लिहाजा अब आपको समझ में, यानी क्या? खुद खुदा एहतमाम कर रहा है अमीरुल मोमिनीन की विलायत का। लिहाजा मैं बिल्कुल इत्मीनान कल्ब के साथ कह रहा हूं कि नहीं जवाब दे सकेंगे कयामत के दिन गरीबी को फरामोश करने वाले, कितनी चीजों का इनकार करोगे? और ये सारे मुकद्दम, अब देखिए वो दौर गुजर गया,
उस दौर में जो भी होना था हो गया, मेरे और आपके लिए कम से कम। अब अगर अहले सुन्नत नहीं जानते, आंखें बंद कर लेते हैं, है ना, देखिए हमारे लिए काबिले इज्जत बरादरान, हम उनके तमाम चीजों का एहतराम करते हैं, मगर सवाल का हक दो ना। तुम पैगंबर की जंगों का इतना जो उचक कुचक के जिक्र करते हो, उसमें तुम्हें मुबाहला क्यों नहीं याद रहते? मुबाहला एक बड़ी फतह का नाम है। मुबाहला वो वाहिद जंग है जिसमें दीन तलवार से नहीं अपनी हकानियत से साबित हुआ है। दीन अपनी मानवी कुव्वत से गलबा पैदा कर रहा है। मुबाहला वो मैदान है जो मुझे और आपको, ये जो कहता है कि दीन तलवार से फैला है, मैं उसके सामने मुबाहला रख के कहता हूं बताओ कहां फैला। भाई जो लड़ने आएगा उससे लड़ेंगे, लेकिन जो इल्मी बहस करने आएगा उससे इल्मी बहस करेंगे, लेकिन अगर इल्मी बहस में वो कच बहसी करने लगे तो फिर क्या होगा? मुबाहला, मुबाहला आपके दीन की हक्कानियत की दलील है। इतनी बड़ी जंग, इतनी बड़ी बात जिसके ऊपर कुरान में आयत भी मौजूद है, क्यों नहीं जिक्र करते आप? अपने बहुत मुसलमान होने का दावा, अपने बहुत आपको अहले सुन्नत और अहले इस्लाम होने का दावा है, तो मेरा आपसे सवाल है क्यों आयत तथहीर आपके यहां मौजूद नहीं है, जिक्र नहीं हो रही? क्यों आए मुबाहला आपके यहां फरामोशी का शिकार है? क्यों आपके यहां आया इन्नमा वलीयुकुमुल्लाह फरामोशी का शिकार है? इसलिए कि आप जैसे ही आया इन्नमा बताएंगे बच्चों को, तो वो तीसरे वली के बारे में सवाल करेंगे, पूछेंगे आपसे कि वो कौन था जिसने हालत रकू में जकात दी है और किसकी शान में ये आयत नाजिल हुई है। इसलिए तो जाओ कुरान की वो आयतें पढ़ो जो अल्लाह ने पिछली उम्मतों में आयात और हकायक को छुपाने वाले उलमा के लिए बयान की है, कि थोड़े से पैसों की खातिर, थोड़ी सी शोहरत की खातिर तुम कितमाने हक कर रहे हो, और अगर नहीं करने वाले तो बयान करो। लिहाजा सीसाने में मैं फिर कह रहा हूं, वो दौर गया हमारा दौर, मेरे और आपके लिए। आज मैं और आप तो कैलेंडर, हुसैनी कैलेंडर मैंने और आपने लगाया हुआ है, निशानियां लगी हुई हैं, और जैसे ही माहे ज़िलहज उतरेगा हम उस पर से पेपर फाड़ देंगे, अगला मुहर्रम शुरू हो जाएगा, अगला इस्लामी साल शुरू हो जाएगा, हम भूल जाएंगे हम क्या वसल करते हुए मुहर्रम में दाखिल हो रहे हैं। अब इन तमाम तारीखों को वसल करें, जोड़ें, और जोड़ने के बाद देखें किस तरीके से अल्लाह आपको और मुझे तैयार करके मुहर्रम में उतार रहा है। सारी की सारी विलायत को अल्लाह ने ज़िलहज के सीने में जमा करके और फिर मुझे और आपको उतार रहा है, कहां पर? मुहर्रम में। तो करबला के मकसद को अल्लाह ने ज़िलमिहज में ही क्लियर कर दिया कि करबला का हकीकी मरकज और महवर जो है वो दिफाए विलायत है, दिफाए निजामे विलायत है। और अगर मेरी आजादारी में दिफाए निजामे विलायत नहीं है तो हुसैन का खैमा अलग लगा हुआ है, मेरा खैमा अलग लगा हुआ है, इसमें कोई दूसरा रास्ता नहीं। और अब हज और हुसैन कहां आकर मिलते हैं? दुआए अरफा पे। मैंने आपकी खिदमत में अर्ज किया, एक बहस है कि दुआ क्या चीज है। दुआ के लिए याद रखिएगा, इज़ा सअलका अन्नी इबादी, जब मेरा बंदा मेरे बारे में तुमसे सवाल करे तो क्या कहो? इन्नी करीब। और जब मैं करीब हूं तो क्या होता है? जब पुकारने वाला पुकारता है तो मैं क्या करता हूं? जवाब देता हूं। इस आयत की बिना पर हम ये जुरअत पैदा कर लेते हैं कि हम खुदा को डायरेक्ट पुकारते हैं। खुदा को डायरेक्ट पुकारना चाहिए, बात उसे डायरेक्ट करनी चाहिए, लेकिन अहले बैत हमें बहुत कुछ सिखा गए। और अगर वो ना सिखाते तो हमें कभी भी ना पता चलता। बहुत सारी दरखास्तें वो وزیر اعظم کو اور صدر کو اور پتہ نہیں کس کس کو لوگ لکھتے ہیں, وہ کہتے ہیں بھائی ہمارے فلاں باکس میں ڈال دیں, آپ نے ڈال بھی دی نہیں پہنچتے. لیکن وہ درخواست کے جو آپ تھرو پراپر چینل کر کے بھیجیں گے وہ پہنچ جاتے ہیں. ہم نے انی قریب کا معنی سمجھے بغیر یہ سمجھ لیا ہے کہ اب چونکہ اللہ تعالیٰ قریب ہے تو نہ فون کرنے کی ضرورت ہے, نہ خط لکھنے کی ضرورت ہے, نہ کسی چیز کی ضرورت ہے, بچوں کے قریب ہے, یا اللہ نوکری دلا دے, یا اللہ امتحان پاس کرا دے, یا اللہ شادی, یا اللہ بچے. آپ نہیں کہیں گے تو اسے نہیں پتہ لگے گا. پتہ لگے گا یا نہیں پتہ لگے گا؟ اس سے زیادہ جانتا کون ہے؟ کبھی انہیں قریب کا معنی جاننے کی کوشش کی آپ کا؟ انہیں قریب کا کیا معنی ہے؟ انہیں قریب کا معنی یہ ہے کہ میرا وجود اس کی نگاہ لطف کے اوپر ٹھہرا ہوا ہے. اگر اس کی نگاہ لطف و احسان ایک لحظے کے لیے بھی موجودہ زبان میں سنا دوں, نینو سیکنڈ کے لیے بھی اگر اس کی نگاہ لطف قط ہوتی ہے تو میں نابود ہو جاؤں گا. اب آپ نینو سیکنڈ کو بھی اگر چھوٹا کرتے 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 کہیں چلے جائیں, آپ کی عقل میں جو کم ترین زمان بن سکتا ہو اس کم ترین زمان کے لیے بھی اگر اللہ کی نگاہ لطف اور احسان ختم ہو, ہم کیا ہو جائیں گے؟ نابود, عدم, ہماری حیثیت نہیں ہے. بس جب میرا پورا وجود, مثلاً مثال دے رہا ہوں, مناقشہ نہیں کیجیے گا, مثال دے رہا ہوں خالی, مچھلی کا پانی سے کیا رابطہ ہے؟ کیا رابطہ ہے؟ پانی سے نکال دو تو مر جاتی ہے, ایسے ہی ہے؟ پانی میں, پانی میں رہتی ہے, پانی کے بغیر رہ نہیں سکتی. اور اگر میں آپ کو کہوں کہ پانی کے بغیر اس کا وجود ہی نہیں ہو سکتا تو غلط کہہ رہا ہوں. اس کی ولادت پانی کے اندر ہوتی ہے, ایسے مچھلی انڈے دیتی ہے, انڈے کہاں ہوتے ہیں؟ آپ پانی سے نکالیں ختم, انڈا پانی میں, پانی میں رہ. اب یہ جو انڈے سے مچھلی بنے گی اس کے وجود کا تمام سامان کہاں سے آ رہا ہے؟ پانی سے آ رہا ہے, پانی ہی سے پل رہی ہے نا, پانی میں سے ہی غذا حاصل کر کے, پانی میں ہی پروان چڑھ رہی ہے, پانی ہی سے ہوا لے رہی ہے, پانی سے ہی غذا لے رہی ہے, پانی سے ہی وجود لے رہی ہے. اب جس کا وجود ہی پانی سے بنا, اگر آپ پانی کو کچھ دیر کے لیے مچھلی سے, اصل یعنی غور, ہم نے اور آپ نے کیا سوچا ہوا ہے, ہمیں چونکہ مچھلی نظر آ رہی ہے اور پانی الگ الگ نظر آ رہا ہے تو مجھے یہ سمجھ میں, پانی میں رہتی ہے, پانی میں پیدا ہوتی ہے, پانی میں کھاتی ہے, پانی میں تیرتی ہے, پانی سے نکال دو تو مر جاتی ہے. لیکن جب اللہ تعالیٰ کہہ رہا ہے انی قریب, تو یہ پانی اور مچھلی کا یہ والا معاملہ نہیں ہے. معاملہ کیا ہے کہ پانی نے گویا, گویا کہہ کے بات کرو تاکہ بات سمجھ میں آ جائے نوجوان ساتھی, پانی گویا وجود دے رہا ہے مچھلی کو. شاید اس سے نزدیک مثال آپ کو دے سکوں, برف کا اور پانی کا کیا وجود ہے؟ پانی کے بغیر برف تصور کر سکتا ہوں؟ لیکن اس مثال میں تھوڑا سا الگ ایک کیفیات موجود ہے. جو بات سمجھانا چاہتا ہوں آپ کو وہ یہ ہے کہ وہ ذات کے جس کی وجہ وہ اصل وجود اس کا ہے, ہمارا اور آپ کا وجود نہیں ہے اصل. اگر وہ ایک لہجہ بھی ہم سے اپنی رحمت کو دور کر دے, اب یہ جو قرب معنی پیدا کرتا ہے, یعنی میں جو وجود پیدا کر رہا ہوں پانی کی طرح سے, مچھلی پانی سے جس طرح سے وجود پیدا کرتی ہے یہ ویسے نہیں ہے, ایک الگ بحث ہے وہ, انشاءاللہ کبھی اور ہو, عقیدے کی ایک بحث. لیکن میرا اپنا وجود پیدا نہیں ہوگا اگر میرے اور خدا کے درمیان میں اہل بیت علیہم الصلوۃ والسلام کا واسطہ موجود نہ ہو. اب اگر میں قریب ہوں کس کی وجہ سے؟ اہل بیت علیہم الصلوۃ والسلام کے. تو میں نے دعا مانگتے ہوئے یہ کیسے تصور کر لیا کہ میں دعا مانگتے ہوئے اہل بیت کو سائڈ پر رکھ کر دعا مانگوں گا تو میری دعا قبول ہو جائے گی؟ لہذا دیکھیے, معصوم ہمیں سمجھا سکتا ہے نا. معصوم نے کیا کہا؟ کہا دعا کی قبولیت کی شرائط ہے, ایک شرط کیا ہے؟ دعا کے اول و آخر میں درود بھیجو محمد و آل محمد علیہ الصلوۃ والسلام پر. اس درود کا مرحلہ کیا ہے؟ درود کا مرحلہ پہلے بھیجنے اور آخر میں بھیجنے کا مطلب یہ, پروردگار ہم جو تیری طرف سے آئے ہیں انہی کے واسطے سے آئے ہیں, اور جو ہم نے تیری طرف پلٹ کر جانا ہے انہی کے ذریعے سے جانا ہے. افسر اہل بیت علیہ الصلوۃ والسلام کے بغیر اگر ہم کسی خدا کی طرف بڑھ رہے ہیں وہ کوئی اور خدا ہے. لہذا اہل بیت ہی علیہ الصلوۃ والسلام نے ہمیں خدا سے بات کرنے کا طریقہ اور ڈھنگ بتایا. لیکن متاسفانہ کیا ہوا ہے؟ ہوا یہ ہے کہ ہم نے اہل بیت کے طریقے کو رد کر دیا, فلموں ڈراموں کہانیوں میں جو دعا کا طریقہ تھا اس کو اٹھا دیا. واقعاً ہم سے زیادہ بدبخت کوئی نہیں ہو. عجیب ہے نا, ابھی یہاں پر آ کے کوئی صاحب بیٹھ جائے درمیان میں, کہیں جی میں نے وہ فلاں یوں کیا اور میں نے پتہ نہیں اس چیز کی منت مانی اور میں نے یوں کیا تو میری جو ہے وہ دعا پوری ہو گئی. اگلے دن آپ دیکھیں گے 8-10 آدمی وہی سارا کام کرتے ہوئے آپ کو دکھائی دے رہے ہوں گے. بتانے کی ضرورت ہے؟ جمعرات کے دن کسی بھی علم پہ جا کے دیکھ لیں, مٹھائیوں کے ڈبے, ڈبے میں موجود مٹھائیوں کے اوپر لگے ہوئے سکے اور کیا نام ہے وہ وغیرہ وغیرہ. ہمیں اس آدمی کی بات, ہم کی بات تو یہ نہیں ہے. معصوم کہہ رہے میں تمہیں بتاؤں گا کہ خدا کو کیسے پکارو. معصوم کہہ رہے میں تمہیں بتاؤں گا کہ خدا سے ارتباط کیسے پیدا کرو.